फ्रिडम चौतारी पोडकास्टमा यहाँहरूलाई स्वागत छ। नागरिक स्वतन्त्रताका कुरा यस पोडकास्टमा समेटिनेछ। हामी प्रेस तथा वाक स्वतन्त्रताका चुनौती केलाउनेछौँ। मानिसको जान्न पाउने अधिकारको बहस गर्नेछौँ। सङ्क्रमणकालीन न्याय परिपूरणसँग जोडिएका प्रश्न निरन्तर उठाउनेछौँ। चुलो चौकोदेखि सदन र सडकसम्मका कुरामा हामी छलफल गर्नेछौँ। राज्यलाई पारदर्शी, उत्तरदायी अनि जवाफदेही बनाउन नागरिक अगुवाहरूसँग संवाद गर्नेछौँ अनि त्यसलाई पनि जोड्नेछौँ। जनताको उत्कृष्ट सहभागिताका लागि जिम्मेवार बन्ने अनि बनाउने प्रयास फ्रिडम चौतारी पोडकास्टमा निरन्तर जारी रहनेछ। नमस्कार, फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्ट सुन्दै हुनुहुन्छ। यो पोडकास्टमा हामी समग्र द्वन्द्वकालीन पत्रकारिता र नेपाली समाजले भोगेको अत्यास लाग्दा चुनौतीहरू जोड्दैछौँ। हुन त नेपाली प्रेस हिजो जुन चुनौतीको चौघेरामा थियो, आज पनि त्यस्तै प्रकृतिको चुनौतीसँग जुधिराखेको छ। फरक यति हो, हिजो मुलुकमा सशस्त्र युद्ध थियो र राज्य पनि धेरै हदसम्म निरङ्कुश थियो। तर अहिले सशस्त्र युद्धको अवस्था छैन अनि संवैधानिक कानुनी रूपमा राज्य निरङ्कुश पनि देखिँदैन। तर व्यावहारिक रूपमा पत्रकारिता कर्म गर्दा नेपाली प्रेस अहिले पनि डर, त्रास, धम्कीकै अवस्थाबाट गुज्रिराखेको छ। न बेपत्ता हुने क्रम रोकिएको छ, न बेपत्ता पारिएकाहरूको अवस्था नै पत्ता लागेको छ, न स्वतन्त्र प्रेसमाथि धावा बोल्नेहरू यो बीचमा दण्डित भएका छन्, न व्यक्ति हत्यामा संलग्नहरूलाई न्यायको कठघरामा उभ्याइएको छ। त्यसैले पनि समाजको ऐना बन्नुपर्ने नेपाली प्रेस चहकिलो बन्न अझै सकिराखेको छैन। प्रेस स्वतन्त्र अनि निर्भीक र धारिलो बन्न नसक्दा समाजको स्वाभाविक गतिमा त्यसका बाछिटाहरू परिराखेका छन्। समाजले पत्रकारितालाई तिखार्न अहिलेसम्म पाएको छैन। जुन 2052 साल फागुन एकपछि नेपालमा सुरु भएको सशस्त्र युद्धकालीन प्रभावको निरन्तरता हो। यो क्रम न 10 वर्षीय युद्धमा रोकियो, न बृहत शान्ति सम्झौतापछि नै रोकियो। मुलुकमा शान्ति प्रक्रिया भइरहँदा, मुलुक शान्ति प्रक्रिया पार गरेर निकै टाढा पुगिसक्दा समेत पत्रकार बेपत्ता हुने क्रम अझै पनि रोकिएको छैन। अधिकांश सञ्चारकर्मी तथा सञ्चार उद्यमीका परिवार अझैसम्म पनि द्वन्द्वको पीडाबाट बाहिर निस्कन सकेका छैनन्। बृहत शान्ति सम्झौतापछि 2064 साल असार 21 गते बेपत्ता पारिएका पत्रकार प्रकाश सिंह ठकुरीकी श्रीमती जानकी ठकुरी आफ्ना श्रीमान बेपत्ता हुँदाको पीडा अहिले पनि यसरी सम्झिनुहुन्छ।
बिहान फोन आया, गर्दा गर्दा 10 बजे समय हाल्यो। अन्त समाएपछि चिया पसलमा चिया खाने बेलामा समाएपछि लगेर जानुभयो, बाघपाडातिर लानुभयो। त्यो मोबाइलको चार्जरले पछाडि हात बाँधेर अनि टोपी लगाएको थियो। टोपी सोपी फालेर यो सर्टको बटनहरू च्यातेर 2-4 थप्पड हानेर बाइकमा पछाडि बसाएर लगेर जानुभयो।
नेपालको राजनीतिक इतिहासमा सबैभन्दा लामो अनि सबैभन्दा हिंसात्मक बनेको 10 वर्षीय युद्धमा पत्रकार ठकुरी जस्ता 25 जना कलमजीवी मारिएका छन्। हुन त यसमा तथ्याङ्क फरक फरक छ है। पत्रकार महासङ्घले एउटा तथ्याङ्क दिएको छ अनि नेपाली प्रेसलाई अनुगमन गर्ने अन्तर्राष्ट्रिय सङ्घ संस्थाको तथ्याङ्क पनि फरक फरक छ। उनीहरूको फरक फरक तथ्याङ्कका बिचमा 3 जना पत्रकार अहिले पनि बेपत्ता छन् भनेर आम रूपमा स्वीकारिएको छ। कार्यथलो छाडेर ज्यान जोगाउनका लागि भागेका धेरै पत्रकार यो बिचमा कार्यथलोमा फर्किन सकिराखेका छैनन्। यो लक्ष्यमुखी पत्रकारिताका नाममा अथवा लोकतन्त्रवादी वा साम्यवादीको आवरणमा नेपाली प्रेस जगतमाथि निरन्तर प्रहार भइराख्नुको परिणाम हुनसक्छ। जसले आजसम्म मारिएका तथा बेपत्ता पारिएका पत्रकारका परिवारलाई न्याय दिनका लागि आनाकानी गरिरहेका छन्, विशेष गरी यो राज्यतर्फ लक्षित छ, तत्कालीन द्वन्द्वरत सशस्त्र द्वन्द्वमा रहेको माओवादीको व्यवहारतर्फ लक्षित छ। सङ्क्रमणकालीन न्याय तथा परिपूरणमा ढिलाइ भइराखेको बेला अहिले फेरि यो बीचमा बाजुरामा क्रियाशील अर्का एक पत्रकार तेजबहादुर खड्का फेरि बेपत्ता भए। डोटी घर भई बाजुराको बुढी नन्दा रेडियोमा काम गर्ने पत्रकार खड्का मुलुकमा तीन तहको निर्वाचित सरकार आइसकेपछि गएको भदौ 7 गते समाचार सङ्कलनका लागि गएको अनि घर फर्किने क्रममा बाटैबाट बेपत्ता भएको भनिएको छ। यसबाट पनि नेपाली प्रेस कति सुरक्षित छ, कति भयमुक्त छ भन्ने छर्लङ्ग हुन्छ। यी र यस्ता घटनाले द्वन्द्वकालको पत्रकारिता कर्म सम्झँदा त्राही त्राही हुने सञ्चारकर्मी अनि नागरिक अभियन्तालाई समेत चिन्तित बनाएको छ। यो बीचमा मारिएका लगभग सबै सञ्चारकर्मीसँग सम्बन्धित मुद्दा अहिलेसम्म पनि अलपत्र छन्। द्वन्द्वकालदेखि अहिलेसम्म भएका पत्रकार हत्याका घटनाको न्यायिक छानबिन हुन सकेको छैन। कानुनी कठघरामा उभ्याइनुपर्ने अभियुक्तहरू अहिले पनि खुलेआम हिँडिराखेका छन्, जुन दण्डहीनताको नमुना हो। यो प्रेस अनि वाक स्वतन्त्रतामाथिको गम्भीर चुनौती हो, गम्भीर प्रहार पनि हो। नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष तथा फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल,
सशस्त्र द्वन्द्व र त्यस पछाडिको जुन सङ्क्रमणको समय हो, त्यो बेलामा सताइएका, बेपत्ता पारिएका, मारिएका पत्रकारहरूले कानुनी उपचार पाउनुपर्ने र न्याय पाउनुपर्ने जुन अवस्था हो, त्यसमा खास प्रगति हुन सकेन। त्यसमा राज्यले एउटा संवेदनशील ढङ्गले पत्रकारहरूमाथि भएका अन्यायहरूको बारेमा छानबिन गर्ने, अनुसन्धान गर्ने, दोषीहरूलाई कानुनी कारवाहीमा ल्याउने र दण्डहीनताको अन्त्य गर्ने जुन पहल गर्नुपर्थ्यो त्यो नगर्दाखेरि त्यो सशस्त्र द्वन्द्वको समयमा जुन नेपाली पत्रकारितामाथि छाएको कालो छाया चाहिँ निरन्तर अहिलेसम्म कायम रह्यो।
उहाँ हुनुहुन्थ्यो पत्रकार महासङ्घका पूर्व अध्यक्ष तारानाथ दाहाल। दाहालको अनुभवमा नेपाली प्रेस पछिल्लो करिब 4 दशक विभिन्न 4 किसिमका राजनीतिक आग्रह पूर्वाग्रहको निशानाबाट गुज्रिराखेको छ। 46 सालको राजनीतिक परिवर्तनपछिको पत्रकारिता, 2052 साल पछिको पत्रकारिता, 2061 साल माघ 19 को शाहीको पछिको पत्रकारिता अनि बृहत शान्ति सम्झौता पछिको पत्रकारिता। यो 4 वटा कालखण्डको पत्रकारिता कर्म निकै कष्टपूर्ण कोर्सबाट गुज्रिएको नमिठो अनुभव नेपाली प्रेसले भोगेको छ। अझ तत्कालीन राजा ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकालको पत्रकारिता त बन्दुकको नाल अनि राज्य नियन्त्रित सेनाको विवेकमा निर्भर थियो। समाचार कक्षदेखि छापाखाना अनि समाचार सम्पादन र प्रसारण कक्ष समेत बर्दी लगाएका सेनाले नियन्त्रणमा लिएका थिए। जति बेला म स्वयं इमेज च्यानल टेलिभिजनमा समाचार संयोजकका रूपमा 18 घन्टासम्म एउटै कम्पाउन्डमा थुनिएर समाचार सम्प्रेषणका लागि क्रियाशील बन्नु परेको थियो, यो मेरो पत्रकारिता जीवनको सबैभन्दा नमिठो अनुभव हो। माघ 19 पछिको केही साता राज्यको सेन्सरसिप सहनै नसकिने खालको थियो, जुन निरङ्कुशताको छायामा धेरै सञ्चार गृहका पत्रकारले गिरफ्तारी पनि दिए। कहिले प्रकाशन तथा प्रसारणको माध्यमबाट चुनौती दिनेहरू पनि थिए, तर राज्यले उनीहरूलाई धेरै तडपायो, धेरै यातना दियो अथवा धेरै दुःख दियो। केही सञ्चार गृहको प्रविधिसम्म यो बीचमा जफत भयो। यो नेपाली पत्रकारहरूले सामना गरेको अत्यन्तै कालखण्ड हो भन्न कति पनि अप्ठ्यारो मान्नु पर्दैन। जुन 10 वर्षीय सशस्त्र युद्धकै छायामा सृजित परिस्थिति पनि थियो, तर पनि यो कठिन समयमा कति पत्रकार मारिए, कति बेपत्ता भए, सञ्चार सम्बद्ध सङ्घ संस्थाले यकिन तथ्याङ्क निकाल्न सकेका छैनन्। नेपाल पत्रकार महासङ्घले 32 जनाभन्दा बढी पत्रकार यो बीचमा मारिएको भनेर विवरण बाहिर ल्याएको छ भने, प्रेस तथा वाक स्वतन्त्रता अनि नागरिकको जान्न पाउने अधिकारका क्षेत्रमा क्रियाशील फ्रिडम फोरमले द्वन्द्वकालमा पत्रकार प्रकाश सिंह ठकुरी जस्ता पत्रकारिता क्षेत्रमै क्रियाशील रहेका 25 जना कलमजीवी मारिएको भन्ने तथ्याङ्क दिएको छ। बेपत्ता पत्रकारका सन्दर्भमा पनि तथ्याङ्क यस्तै फरक फरक छ। तर पनि पछिल्लो पटक 2075 साल भदौ 10 गते, जसको चर्चा हामीले माथि पनि गर्यौँ, त्यो समयदेखि हराइराखेका बाजुरामा कार्यरत पत्रकार तेज बहादुर खड्का सहित 3 जना पत्रकार अहिलेसम्म पनि बेपत्ता छन्। यसले नेपाली प्रेस अझै अनुकूल प्रतिकूलको समाचार सम्प्रेषणका लागि स्वार्थी समूहको निशानाबाट मुक्त छैन है भन्ने प्रश्न पार्छ। त्यसो त मुलुक सशस्त्र द्वन्द्वमा फँसेपछिका हरेक राजनीतिक कालखण्डमा नेपाली प्रेस लगातार निशानामा पर्यो। धेरैको कलम भाँचियो, धेरैको माइक खोसियो, धेरैको क्यामेरा अनि सञ्चार उपकरण निशानामा परे, जुन पीडाबाट गुज्रिएका धेरै पत्रकारले अहिलेसम्म पनि न्याय पाएका छैनन्। यो बीचमा दण्डहीनता अन्त्य र पीडकलाई कानुनी कठघरामा उभ्याउन माग गर्दै नेपाली पत्रकारहरूले धेरै चरणमा आन्दोलन गरे। पत्रकार हत्या अनि बेपत्ताबारे छानबिनका लागि प्रेस तथा वाक स्वतन्त्रताका अभियन्ताहरूले उच्च स्तरीय आयोग गठन गर्न पनि दबाब दिए। तर पनि राज्यले पत्रकार हत्या र बेपत्ता पार्नेहरूमाथि न्यायिक निरूपणको कदम चाल्न खासै चासो अहिलेसम्म देखाएको छैन। मारिएका र बेपत्ता भएका पत्रकारका परिवार भने अहिले पनि न्याय पाइन्छ कि भन्ने पर्खाइमा छन्। अनुकूलको समाचार नछापेको भन्दै तत्कालीन विद्रोही माओवादी पक्षबाट 2059 साल जेठ 19 गते कठोर यातना दिएर मारिएका कालीकोटबाट निस्कने कदम साप्ताहिकका सम्पादक नवराज शर्मा अर्का उदाहरण हुन्, जसलाई माओवादीले 59 साल वैशाख 19 गते घरबाट नियन्त्रणमा लिएर गएका थिए। अपहरण शैलीमा बेपत्ता पारिएका नवराजको जेठ 19 गते हत्या भएको सूचना माओवादीहरूले नै सार्वजनिक गरे। माओवादीबाट हत्या गरिएका पहिलो पत्रकार भनिएका शर्माका सालो नागेन्द्र उपाध्याय अहिले पनि सम्झन्छन्। सशस्त्र द्वन्द्वका बेला माओवादीको जत्थाले दुईजनालाई एकैसाथ अपहरण गरेका थिए, तर चरम यातना दिएर पत्रकार शर्मालाई मारे, अर्का एकजनालाई मुक्त गरिदिए।
शान्ति प्रक्रिया बेला के थियो भने जिल्ला सङ्घका मानमा माओवादीहरू पनि आउने, जो भूमिगत भएको केहीहरू उहाँहरू आउनुहुन्थ्यो, अनि गाउँको मान्छे जो विस्थापित भएका थिए उनीहरू पनि गाउँ फर्किने क्रम सुरु भएको थियो। त्यही क्रम अन्तर्गत भिनाजु पनि आफ्नो गाउँ शिवखाना गाविस हो, अहिले चाहिँ बडीमालिका नगरपालिका छ, अनि गाउँ जानुभयो। गाउँ गइसकेपछि गएको दोस्रो तेस्रो दिनको दिनमा चाहिँ त्यहाँको स्थानीय माओवादी कार्यकर्ताहरूले चाहिँ एउटा गम्भीर भन्ने हुनुहुन्थ्यो, उहाँले गम्भीर भन्नेले चाहिँ बोलाउनु भयो केही बुझ्नु छ भनेर, अनि बुझ्नु छ भनेर लगेको मान्छेलाई चाहिँ अनि अपहरण गरेर गरे। 12-13 माओवादीले चाहिँ भिनाजुसहित मेरो ठुलो बुवा दुईजनालाई चाहिँ त्यो टेबुलमाथि बाँधेर, अनि एउटा त्यो काठको चाहिँ डन्डी हुन्छ, त्यो डन्डीले चाहिँ त्यो हाम्रोतिर मुसलले पेल्ने हुन्छ, त्यो त्यस्तो गरी पेलिराखेको देखेँ आफैले चाहिँ। जहाँ अलिकता बढी मासु भएको ठाउँ छ, खुट्टाको पाखुराहरू, खुट्टाको तल्लो भागहरू, तिनीहरूमा चाहिँ ब्लेडले चिरेर नुन खुर्सानी समेत हान्ने काम भयो।
10 वर्षसम्म नेपालमा चलेको सशस्त्र युद्धको समयमा यस्ता अमानवीय ज्यादती र गैर न्यायिक हत्या धेरै भएका छन्। मुलुकको कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाको निगरानी गर्ने राज्यको चौथो अङ्ग भनेर स्वीकारिएको पत्रकारितालाई निमोठ्ने र आफू अनुकूलको बनाउन विद्रोही र राज्य पक्ष दुवैबाट धेरै प्रयास भएको अनुभव छ। द्वन्द्वकालमा नेपाली प्रेस निकै निस्सासिएको अवस्थाबाट त्यसैले पनि गुज्रिएको हो। नेपाली पत्रकारिताका क्षेत्रमा क्रियाशील नागरिक अगुवा कनकमणि दीक्षित त्यो कालखण्डलाई यसरी सम्झनुहुन्छ। निस्सासिएको पत्रकारिताले आलोचनात्मक छवि गुमाउँछ, यो विश्वव्यापी मान्यता हो जुन नेपाली प्रेसले गुमायो। राजनीति र शासकीय दमले पत्रकारिताको तेजोवध गर्छ, यो विश्वव्यापी अनुभव हो जुन तेजोवध विशेष गरी 2052 साल पछिको राजनीतिक द्वन्द्वको बहानामा नेपाली शासकहरूले देखाए। यसरी जनपक्षी एजेन्डा बोक्नुपर्ने नेपाली प्रेस किन निरन्तर भुत्ते बनिराखेको छ, भुत्ते बनाइराखेको छ? निस्सासिएको पत्रकारिताले आलोचनात्मक छवि गुमाउँछ, राजनीति र शासकीय दमले पत्रकारिताको तेजोवध गर्छ, यो विश्वव्यापी अनुभव हो जुन अवस्थाबाट नेपाली प्रेस लगातार गुज्रिराखेको छ। जनपक्षी एजेन्डा बोक्नुपर्ने नेपाली प्रेस किन यसरी निरन्तर भुत्ते बनाइराखिएको छ, किन निशानामा परिराखेको छ, अनि किन प्रेसमाथिको हस्तक्षेप विभिन्न आवरणमा अहिले पनि निरन्तर जारी छ? फ्रिडम फोरमको प्रस्तुति फ्रिडम चौतारी पोडकास्टमा हामी यो विषयमा निरन्तर बहस गर्नेछौँ।